तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
कोभिड-19 यो संक्रमणको खेलमा नेपाल सरकार कहाँनिर चुकिरहेको छ र वास्तवमा सरकारले कोभिडको बढ्दो संक्रमण दरलाई कम गर्नका लागि अबको दिनमा कस्तो कदम चाल्नु पर्दछ, यो विषयलाई केन्द्रमा राखेर गरिएको एउटा अन्तर्वार्ता अब हामी प्रस्तुत गर्दैछौँ। सिडनीमा रहेको युनिभर्सिटी अफ टेक्नोलोजीमा सरुवा रोग अन्वेषकका रूपमा कार्य गर्दै आउनुभएका होमनाथ ढुङ्गारासँग हामीले कोभिडको अवस्थाका बारेमा चासो व्यक्त गरेका छौँ र सरुवा रोगको तथ्याङ्क विज्ञान र यसको भविष्यवाणीको क्षेत्रमा अनुसन्धानमा सक्रिय होमनाथ ढुङ्गानासँग गरिएको अन्तर्वार्ताको केही अंश हामी यहाँ प्रस्तुत गर्दैछौँ। होमनाथजी, स्वागत छ तपाईँलाई एसपिएस नेपालीमा।
धेरै धेरै धन्यवाद सर हजुरलाई।
यो जस्तो अलिक कोभिडकै कुरा गरौँ होइन, यो विषय चाहिँ अलि जटिल पनि बन्दै गइरहेछ। अब नेपालमा एउटा केस आएपछि लकडाउन सुरु भएको थियो, अहिले अब लगभग 1,00,000 बढी भइसक्यो, 600,000 मानिस बढी मानिसहरूको मृत्यु भइसकेको छ। तपाईँ यही क्षेत्रमा काम गरिरहेको मान्छे, यो तपाईँको आफ्नो अनुभवको आधारमा अथवा ज्ञानको आधारमा चाहिँ यो बढिरहेको संख्यालाई कसरी हेर्नुभएको छ तपाईँले?
अब सुरुको अर्ली डेजको कुराहरू गर्दाखेरि चाहिँ सर, अब नेपालमा मोस्टली केसेस चाहिँ नेपालमा अब बाहिरबाटै इम्पोर्टेड केस भएको हो होइन, किनभने सुरुमा चाइनाबाट स्टार्ट भयो कोभिड-19। अब सुरुको अर्ली डेजहरूमा चाहिँ अब विदेशबाट जानुभएको नेपाली दाजु दिदीबहिनीहरू या टुरिस्ट भनौँ या अब इन्डियाको ओपन बोर्डर भएको हुनाले चाहिँ उताबाट आएको केसहरू मोस्टली कन्ट्रिब्युट गर्यो इन्सिडेन्समा। त्यसपछि हाम्रो अब अर्ली डेजहरूमा चाहिँ ऱ्यापिड टेस्टहरू भयो, ओपन बोर्डरहरू भयो, या नम्बर अफ टेस्ट एकदमै थोरै भयो, या कन्ट्याक्ट ट्रेसिङ भएन, जसले गर्दा लकडाउन भए तापनि अब हाम्रो अरू फ्याक्टर्सहरूले गर्दा चाहिँ केस बिस्तारै 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 बढ्दै बढ्दै गयो। त्यसपछि अब त्यो नम्बर अफ टेस्टहरू कम भएको हुनाले चाहिँ एसिम्टोमेटिक केसेसहरू चाहिँ बढ्दै गयो, कम्युनिटी ट्रान्समिसनहरू बढ्दै गयो होइन, जसले गर्दा चाहिँ सुरुको अर्ली डेजहरूमा लकडाउन भए तापनि अब अहिले यो 5-6 महिनाको डिस्टेन्स हामीले तय गर्दाखेरि चाहिँ यस्तो अहिले अलिकति भयावह स्थिति यस्तो आयो, किनभने डेली 3,000-5,000 3,500-3,800 केसहरू अहिले अब्जर्भ भइरहेछ देशमा। त्यो अब अलिकति अर्ली डेजहरूमा चाहिँ कुनै क्रुसियल डिसिजन्सहरूमा सायद हामी ल्याक गऱ्यौँ होला, त्यो नै एउटा मेन रिजन हो सर।
जस्तो यो सरुवा रोगको कुरा गर्दाखेरि चाहिँ नि अब यसरी केसेसहरू बढ्नुमा चाहिँ हाम्रो सरकारको तर्फबाट चाहिँ के कुरामा चाहिँ कमी कमजोरी भयो जस्तो लाग्छ तपाईँलाई?
अब त्यसमा चाहिँ दुईवटा पाटाहरू छ सर। एउटा अब यो सरुवा रोगहरू कतिपय रोगहरूमा चाहिँ हाम्रो भ्याक्सिन्सहरू या फार्मास्युटिकल इन्टरभेन्सन्सहरू एभाइलेबल हुन्छ होइन, या मेडिकेसन्सहरू भनौँ या भ्याक्सिन्सहरू एभाइलेबल हुन्छ। प्रत्येक वर्ष हुने अरू पनि सरुवा रोगहरू भेक्टर बोन डिजिजहरू छ, जस्तै डेङ्गुहरू भयो या झाडा पखलाहरू भयो होइन, त्यसको लागि हामीसँग मेडिकेसनको कुराहरू या फार्मास्युटिकल इन्टरभेन्सन्सको कुराहरू भएको हुनाले अब त्यो कति कुन लेभलमा भइरहेछ त्यसमा चाहिँ मेजोरिटी हिसाबले डिपेन्ड गर्छ। तर अब यो कोभिड-19 विश्वमा नै पहिलोचोटि यस्तो प्रकारको भाइरसको एक्सपिरियन्स भएको हुनाले हामीसँग फार्मास्युटिकल इन्टरभेन्सन्सहरू एभाइलेबल नभएको हुनाले यसलाई मिनिमाइज गर्ने कुन डाइरेक्सनमा लैजाने भन्ने कम्प्लिटली नन फार्मास्युटिकल इन्टरभेन्सन्सहरू या अब इपिडेमियोलोजीको कुराहरू या अब यो रोगलाई कसरी प्रिभेन्सन गर्ने, कसरी जनताहरूमा चाहिँ हामीले मेसेजहरू पुगाएर हुन्छ कि, उनीहरूलाई सजग गराएर हुन्छ कि, कन्ट्याक्ट रेट्सहरू कम गरेर हुन्छ कि, कन्ट्याक्ट ट्रेसिङ गरेर हुन्छ कि, कसरी गर्ने भन्ने कुराहरू मात्रै छ। त्यस्तो अब अहिले गाइडलाइन्स नै भनेर हामीसँग यस्तो रोगलाई डिल गर्ने डब्लुएचओको या सिडिसीको या कुनै अब इन्टरनेसनल लेभलको ठुलो लेभलको हामीसँग गाइडलाइन्सहरू त छैन, तर डेफिनेटली हामीसँग सिडिसीहरूले डब्लुएचओहरूले चाहिँ गरेको दिएको सजेसन्सहरू भौतिक दूरी कायम गर्ने प्लस रेगुलर अब ह्यान्ड सेनिटाइज कुराहरू छ होइन, त्यसपछि चाहिँ अब एकदमै अर्जेन्ट भए मात्रै अब कन्ट्याक्टमा आउने, नत्र भने अब मिनिमम गर्ने अब डेली कन्ट्याक्ट्सहरू पनि हेल्दी केसेसले पनि प्लस अब पोजिटिभ या शङ्कास्पद केसेसहरूले पनि, अनि यिनै गाइडलाइन्सहरू या यिनै सजेसन्सहरू मात्रै छ। त्यस्तो कुनै त्यो गाइडलाइन्सलाई हामीले विधानको रूपमा या कोभिडको लागि या नियमको रूपमा चाहिँ हामीले कतै पनि डकुमेन्टेसन छैन अहिले, किनभने यो एकदमै नयाँ बिमारी हो, नयाँ एक्सपिरियन्स केस हो, नयाँ भएको हुनाले चाहिँ हामीसँग कुनै पनि त्यस्तो अन्तर्राष्ट्रिय रूपमा एकदमै कुनै चाहिँ फेमस या बिल्डअप भइसकेको कुनै पनि रुल्सहरू छैन सर।
जस्तो तपाईँको एक्सपर्टिज चाहिँ जस्तो प्रिडिक्सन पनि भयो, मोडलिङ पनि गर्नुहुन्छ होइन, त्यो आधारमा तपाईँको प्रिडिक्सनको आधारमा चाहिँ यो अब कोभिडको अवस्था चाहिँ अब भविष्यमा कस्तो हुँदै जान्छ त?
एकदमै इन्ट्रेस्टिङ क्वेसन सोध्नुभयो सरले। अब डिजिज प्रिडिक्सन्स गर्नु भनेको या म्याथमेटिक्सको मान्छेहरू या म्याथमेटिक्स ब्याकग्राउन्ड भएको मान्छेहरू या स्टेटिस्टिक्सको मान्छेहरू या इपिडेमियोलोजीको एउटा एकदमै अभिन्न अङ्ग भइसकेको छ अहिले यो मोडर्न इपिडेमियोलोजीमा होइन, धेरै धेरै विश्वको धेरै डिजिजहरू रिसेन्टली इबोलामा या अरू अरू डिजिजहरूमा पनि यो मोडलिङको एकदमै सराहनीय कामहरू भइरहेछ, एकदमै पावरफुल टुल पनि हो. तर अहिले यो कोभिड 19 मोडलिङ किन फेल भयो या प्रिडिक्सन्सहरू किन फेल भइरहेछन् त भन्नुको पछाडि दुई तिनवटा कारणहरू छ. पहिलो कारण चाहिँ कुनै पनि डिजिजको प्रिडिक्सन गर्न या कति लामो समयसम्म यो डिजिज जान्छ त कम्युनिटीमा, या कति मेजर यसको वर्स्ट केस सिनेरियो कति के हुनसक्छ त भनेर प्रिडिक्ट गर्नको लागि हामीसँग त्यो प्रिडिक्सन गर्नको लागि चाहिने जुन प्यारामिटर्सहरू हुन्छ होइन, जस्तै मेजर प्यारामिटर भनेको भाइरसको के छ त कन्डिसन पपुलेसनमा, कति पर्सेन्ट भाइरस छ त, कति पर्सेन्ट पपुलेसनलाई अहिले अफेक्ट गरिसकेको छ त भन्ने एउटा सबैभन्दा प्रमुख चाहिँ हाम्रो प्यारामिटर हो सर, जुन कि कोभिड 19 हामीलाई थाहा छैन. अब अहिले आजको कन्टेक्स्टमा हामीसँग केही स्ट्याट्सहरू फिगर्सहरू नम्बर्सहरू त छ. आज नेपालमा 3400 केस भयो या 4000 केस भयो भनेर हामीसँग डेली नयाँ इन्सिडेन्ट्सहरू रेकर्ड त छ, तर एक्चुअलमा त्यो रेकर्ड कति सही छ भनेर क्वेसन कसैले गर्यो भने चाहिँ त्यो एकदमै अनसर्टेन छ सर. किनभने अब अहिले रिसेन्टली हाम्रो विदेशबाट आएको एन्टिबडी रिपोर्टहरूको अनुसार इभन युएसमा पनि पुरै युएसको पपुलेसनमध्ये 10% चाहिँ कोभिड भइसकेछ भन्ने चाहिँ रिसेन्टली 28 सेप्टेम्बरको छापिएको एउटा ल्यान्सेटले भन्छ, रिपोर्टले भन्छ होइन. त्यस्तै अस्ट्रेलियामा पनि त्यस्तै सिमिलर टाइपको रिपोर्ट्सहरू छापिएको छ यो अहिले सेप्टेम्बरको एन्डतिर. भन्नको मतलब अब हामीलाई नै एकदम हामी नै अनसर्टेज छौँ नेपालमा चाहिँ कति छ त अहिले कोभिड 19 रियल केस चाहिँ, किनभने टेस्ट चाहिँ जति हुनुपर्ने त्यति भइरहेको छैन होइन. त्यसपछि चाहिँ त्यो भएको हुनाले चाहिँ यो प्रिडिक्सन गर्न पनि अलिकति हामीलाई गाह्रो भइरहेछ कोभिड 19 केसेसमा, स्पेसली नेपाल या साउथ एसियन कन्ट्री जहाँ चाहिँ जति टेस्ट हुनुपर्ने हो त्यो भइरहेको छैन होइन. त्यो भएको हुनाले चाहिँ मोडलिङ गर्न चाहिने कुनै प्यारामिटर्सहरू चाहिँ अलिकति अनसर्टेन भइदियो.
जस्तो यो सामान्यतया यसलाई कसरी लिऊँ भने, जस्तो यो जति चाहिने हो त जति हुनुपर्ने हो त्यो लेभलमा चाहिँ नि त्यो टेस्ट हो, त्यो टेस्ट नभएको कारणले गर्दाखेरि पनि हामी प्रिडिक्ट गर्न नसक्ने अवस्थामा पुग्यौँ.
एकदमै मेजर एब्सोल्युटली सर, एब्सोल्युटली एउटा मेजर रिजन नै त्यही हो सर. अब जति टेस्ट हुनुपर्ने हो त्यो नभएको हुनाले जुन एसिम्टोमेटिक केसेसहरू छन् जसमा ह्युमन बडीभित्र भाइरस चाहिँ छ फैलाइ पनि रहेछन् तिनीहरूले होइन, लेटेन्ट रूपमा फैलाइ पनि रहेछन्, तर त्यो चाहिँ कहीँ पनि रेकर्डमा आएन. त्यो रेकर्डमा नआउनुको कारण नआइसकेपछि के भयो भनेपछि तपाईँले ती एसिम्टोमेटिक केसेसहरूले चाहिँ सेकेन्ड्री केसेसहरू जेनेरेट गर्छ. त्यो चाहिँ कहीँ पनि रेकर्डमा आएन, कन्ट्याक्ट ट्रेसिङ पनि भएन, मान्छेले त्यो यो फलानु मान्छेलाई चाहिँ कोभिड हुनसक्छ है भनेर त्यो मान्छेको नजिक नजाने त्यो पनि भएन, किनभने चाहिँ कोही पनि अब सर्टेनै छैन कसलाई कोमा भाइरस छ कोमा छैन भन्ने कुरा त्यो भयो. तर यदि हामीले अब इनएक्सटेन्सिभली अब नम्बर अफ टेस्ट बढायौँ भने चाहिँ हामीले म्याक्सिमम मान्छेहरूलाई चाहिँ हामी शङ्कास्पद मान्छेहरूलाई या म्युचुअल कन्ट्याक्टमा आएको मान्छेहरूलाई हामीले टेस्ट गरेर कन्फर्म गऱ्यौँ भने चाहिँ हामी चाहिँ ढुक्क हुन्छौँ ल है, यति मात्रै भाइरस छ पपुलेसनमा, भाइरसको कन्टेन्मेन्ट यति छ है भनेर हामीले त्यो जान्यौँ भने चाहिँ हर्ड इम्युनिटीको कुराहरू आउँछ या अरू कुराहरू टेक्निकल कुराहरू थाहा पाइसकेपछि मोडलिङ गर्ने मान्छेलाई पनि सजिलो, पब्लिक अनि त्यसपछि यो पोलिसी बनाउने मान्छेहरूलाई पनि सजिलो हुन्छ
होइन.
अनि के छ त ट्रान्समिसनको गति के छ, रेट के छ, हामीले कति दिन लकडाउन गर्नुपर्ने हो, लकडाउन यदि गर्नै पर्ने भए पनि कुन लेभलको रेस्ट्रिक्सन्सहरू लगाउनु पर्छ भनेर हामीले चाहिँ धेरै कुराहरू चाहिँ त्यो थाहा हुन्छ यदि हामीलाई भाइरसको स्ट्याटस के छ त पपुलेसनमा भनेर जान्यो भने.
हजुर, जस्तो यो अब सामान्य मान्छेलाई चाहिँ नि अब जस्तो हामी नेपालमा पनि प्रेडिक्ट गर्दाखेरि चाहिँ यो पहिला सुरु सुरुमा आउँदाखेरि कोभिड 19 आउँदाखेरि चाहिँ यो सिजनल फ्लू जस्तै हो, आउँछ अनि एउटा सिजन पछाडि जान्छ भन्ने खालको प्रिडिक्सन पनि भएको थियो. अब त्यो चाहिँ नभएर अब कतिले त गर्मी महिना आएसँग यो आफै हराएर पनि जान्छ भने, तर अहिलेको केसमा हेर्दाखेरि लगभग 1 वर्ष बित्न लागिसक्यो, यो केसेस चाहिँ दिनको दिन बढिरहेछ, संसारभर फैलिरहेछ होइन. यो अरू सिजनल फ्लू जस्तो किन भएन?
यो चाहिँ सुरुमा हामी अब मान्छेहरूले बुझ्नमा अलिकति मिस्टेक गर्नुभयो. किन भन्दाखेरि सुरुमा अब डिसेम्बरको लास्टमा भनौँ या जनवरीको फर्स्ट विकमा चाइनाबाट केसहरू बाहिर अरू कन्ट्रिजहरूमा जाँदाखेरि डिसेम्बर जनवरीमा कतिपय कन्ट्रीहरूमा जाडो हुन्छ भने कतिपय कन्ट्रीहरूमा चाहिँ गर्मी हुन्छ. सेम टाइममा प्यारली त्यो जाडो कन्ट्रीहरूमा पनि जहाँ चाहिँ विन्टर चलिरहेको थियो त्यहाँ पनि एकदमै कोभिड केस फैल्यो. सेम टाइममा चाहिँ जुन जुन कन्ट्रीहरूमा चाहिँ त्यो टाइम एकदमै हट थियो, टेम्परेचर धेरै थियो या समर चलिरहेको थियो, त्यो कन्ट्रीहरूमा पनि कोभिड 19 त्यही नै डरले बढ्यो घट्यो होइन. त्यो भएको हुनाले चाहिँ सुरुमा मान्छेहरूले चाहिँ अब अलिकति नबुझेर या अब यो भाइरसको पार्सियल नलेज भएको हुनाले चाहिँ कतिपय मान्छेहरूलाई चाहिँ सान्त्वना दिनको लागि या आफै पनि गुगल गर्ने रिसर्च गर्ने गरेर ओहो यो त सिजनल फ्लू जस्तै होला है, यो त अरू बिमारी जस्तो डेङ्गीहरू गर्मीमा मच्छर बढी भएर हुन्छ त्यही भएर होला भन्ने मान्छेहरूले आफै पनि हाइपोथेटिकली सोच्नुभयो.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.